नमस्कार, था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापासँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
थप 119 स्थानीय तहको परिणाम सार्वजनिक, कङ्ग्रेस पहिलो, एमाले दोस्रो, भक्तपुरमा नेमकिपा बाहेकका उम्मेद्वारको जमानत नै जफत।
चुनावलाई लिएर काङ्ग्रेस र एमाले बीच विज्ञप्ति वार, विजय जुलुस मनाउने क्रममा 5 जनाको मृत्यु।
मोदीको 6 घन्टे लुम्बिनी भ्रमणमा 6 बुँदे सम्झौता, नेपालको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सञ्चालनमा।
भारतलाई गहुँ निर्यातमा प्रतिबन्ध नलगाउन धनी राष्ट्रहरूको आग्रह, कोरियामा कोरोना नियन्त्रण गर्न सेना परिचालन।
र युगाण्डा विरुद्धको T20 महिला क्रिकेटमा नेपाल 12 रनले पराजित, आइपिएल क्रिकेटमा पन्जाब विरुद्ध दिल्ली ब्याटिङ गर्दै।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। गत शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनको मतदान अन्तर्गत आज साँझसम्ममा थप 119 स्थानीय तहको मतगणना सकिएको छ। हिजो राति अबेरसम्म 44 पालिकाको नतिजा आएकोमा अहिलेसम्ममा 163 स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा बढी नेपाली काङ्ग्रेसले 73 पालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ भने उपप्रमुख तथा उपाध्यक्ष पदमा 67 जना निर्वाचित भएका छन्। दोस्रोमा नेकपा एमाले 52 पालिकाका प्रमुख तथा अध्यक्ष र 46 पालिकामा उपप्रमुख पदमा जित हासिल गरेको छ। तेस्रोमा नेकपा माओवादी केन्द्रले 36 पालिका प्रमुख र 30 पालिका उपप्रमुखमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेद्वारले 2 पालिकाको प्रमुख जित हात पारेको छ। उपप्रमुखमा समाजवादीका 7 जना उम्मेद्वार निर्वाचित भएका छन्।
स्थानीय तह चुनावको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ कङ्ग्रेस र एमाले बीच विज्ञप्ति वार सुरु भएको छ। चुनावमा धाँधली भएको एमालेको आरोपप्रति कङ्ग्रेसले आपत्ति जनाएको छ। एमाले हिजो विज्ञप्ति निकालेर चुनावमा सत्ताको दुरुपयोग गर्दै धाँधली भएको आरोप लगाएको थियो। आज कङ्ग्रेसले विज्ञप्ति निकालेर चुनावको प्रारम्भिक परिणामबाट एमाले अत्तालिएको टिप्पणी गरेको छ। प्रवक्ता डाक्टर प्रकाश शरण महतले कङ्ग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको निर्वाचनको प्रारम्भिक परिणामले एमाले अत्तालिएको टिप्पणी गर्नुभएको हो। एमालेको आरोपको खण्डन गर्दै निर्वाचन आयोगले चुनावमा कतै धाँधली नभएको दावी गरेको छ। आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने काममा नचुकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो।
आयोग कहीँ पनि चुकेको छैन। आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ र कहीँ चुकेको छैन।
स्थानीय तह निर्वाचनको मतगणना भइरहेका स्थानीय तहमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उम्मेद्वार बनेका बालेन्द्र शाहको अग्रता कायमै छ। उहाँका निकट सत्तम प्रतिद्वन्दी एमालेबाट उम्मेद्वार रहेका केशव स्थापित दोब्बर मतले पछि हुनुहुन्छ। तर अहिले के छ त तत्कालको परिणाम, यसबारे जानकारी दिन थाहाकर्मी नवीन लुटेल हुनुहुन्छ। नवीनजी
हजुर, माधवजी,
काठमाडौँ महानगरपालिकाको पछिल्लो अहिलेको अपडेट, ताजा अपडेट के छ?
माधवजी, अहिले पछिल्लो अपडेट अनुसार चाहिँ गौरव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालन शाहको 8,337 मत छ भने, त्यसै गरी नेकपा एमालेका उम्मेद्वार केशव स्थापितको 4,269 मत छ, कङ्ग्रेसकी उम्मेद्वार सृजना सिंहको 3,703 मत रहेको छ भने, हलो चिन्हका उम्मेद्वार मदन दास श्रेष्ठको 521 मत रहेको छ भने, अर्का स्वतन्त्र उम्मेद्वार सुमन चायमीको 281 मत रहेको छ। यता उमेरतर्फ पनि एमालेकी उम्मेद्वार सुनिता डङ्गोलको अग्रता कायमै छ र वाम गठबन्धनका रामेश्वर श्रेष्ठको 1,788 मत रहेको छ। यो जति मेयरको चाहिँ ताजा अपडेट आएको छ भने उमेरको त्यति ताजा अपडेट पनि यहाँ हामीले प्राप्त हुन सकेको छैन। र अहिले चाहिँ एक र दुईको वडाको सबै मत गणना भइसकेको छ। हुन त एकको गणना हिजो नै सकिएको थियो, दुईको आज सकियो, र दुई नम्बर वडामा चाहिँ एमाले विजय भएको छ। हुन त हिजोको एक नम्बर वडामा पनि एमाले विजय भएको थियो, यद्यपि वडाध्यक्ष मात्रै विजयी भएका थिए भने प्यानल चाहिँ विजय भएको थिएन भने, आज दुई नम्बर वडामा चाहिँ राजेन्द्र कुमार श्रेष्ठ वडाध्यक्षमा प्यानल चाहिँ विजयी हुनुभएको छ। यतिखेर चाहिँ 3 नम्बर, 4 नम्बर, 5 नम्बर, 6 नम्बर, 31 नम्बर र 32 नम्बर वडाको चाहिँ गणना भइरहेको छ। र म चाहिँ यो मतगणना भइरहेको ठाउँभन्दा बाहिरपट्टि, राज्यसभाको गृहको बाहिरपट्टि छु र यहाँ चाहिँ बालन शाहका समर्थकहरू नाचगान गरेर रमाइलो गरिरहनु भएको छ। म एकैछिन यहाँ एकजनासँग म कुराकानी गर्न चाहन्छु। तपाईँको शुभ नाम?
मेरो समीर भेटी।
कहाँबाट आउनु?
म सोरखुटेबाट।
यहाँ जुन खालको माहौल छ नि, यो कसैले बोलाएर आउनु हो कि कसले आउनु?
होइन नि, यो त एकदम, यो कसै पनि होइन, यो त एकदम हाम्रो नेचुरल युवाहरूले होइन, एउटा हाम्रो बालेनी जित्छ भन्दा एउटा युवाको जोस हामीले यो देखाउनलाई चाहिँ हामी यहाँ प्रेजेन्ट भएको हौँ, यति मात्रै हो आज खासमा।
जुन खालको चाहिँ मत परिणामहरू आइरहेको
छ, होइन, हामी एकदम पोजिटिभ छौँ। बालन शाहले जित्छौँ भने हामी एकदम पोजिटिभ छौँ, यसमा कुनै पनि ऊ छैन, होइन, बालन शाहले जित्नु त्यति गरेर हामी दुःख छौँ है।
नवीनजी, हामीले भर्खरै ब्याकग्राउन्डमा पनि सुनिरहेका छौँ, बालेन शाहको पछिमा नाराबाजी भइरहेको छ। यहाँ ललितपुर महानगरपालिकाबाट त्यहाँ काठमाडौँ आइपुग्नु भएको थियो, ललितपुरमा चाहिँ के थियो अवस्था?
मानवजी, ललितपुर महानगरपालिकामा जहाँ 1,22,000 मत गणना हुन बाँकी, 1,22,000 मतदाता रहेका छन्, जसमा चाहिँ सिरीबाबु महर्जन नेपाली कङ्ग्रेसका उम्मेदवार, उहाँले चाहिँ 4,730 मत ल्याउनु भएको छ, अग्र स्थानमा हुनुहुन्छ भने, उहाँले धेरै पछाडि पार्नुभएको छ नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई। हरिकृष्ण व्यञ्जनकारले 1,744 मत ल्याउनु भएको छ भने, यतातिर उपमेयरतर्फ चाहिँ मञ्जली साक्यको अग्रता छ, उहाँले 2,146 मत ल्याउँदाखेरि बाबुराज बजाचार्यले 1,854 मत ल्याउनु भएको छ। त्यहाँ ललितपुर महानगरपालिकामा चाहिँ 1 नम्बर र 2 नम्बरको मत परिणाम सार्वजनिक भइसकेको छ, त्यहाँको मतगणना सकिसकेको छ भने, 3 को पनि अब अन्तिम चरणमा रहेको छ। 1 नम्बर वडामा स्वतन्त्र उम्मेद्वार निर्मल चन्दुकार विजयी हुनुभएको थियो भने, 2 नम्बर वडामा एकीकृत समाजवादीका राजेश महर्जन विजयी हुनुभएको थियो, र अब 3 नम्बर वडा पनि अन्तिम परिणाम आउन बाँकी छ। र अन्तिम परिणाम आउनुभन्दा अगाडि जुन औपचारिक घोषणा त हुन बाँकी छ, तर नेकपा एसका त्रिगोपाल महर्जन नै निश्चित रूपमा विजयी हुने भनेर मैले जानकारी पाएको छु, तर यसको औपचारिक घोषणा भने भइसकेको छैन। र यो बाहेक चाहिँ अन्य वडाहरू, 4 नम्बरको गणना यतिखेर भइरहेको छ भने, त्यहाँ चाहिँ 3 ठाउँमा गणना भइरहेको छ ललितपुर महानगरपालिकाको मत गणना, अहिले चाहिँ अब थप अर्को एक ठाउँमा पनि गर्नको लागि भनेर ललितपुर महानगरपालिकाले तारजालीको व्यवस्थापन गरिरहेछ, र बाहिर पानी परे तापनि आम सर्वसाधारण र उम्मेदवारका समर्थक दलका नेता कार्यकर्ताहरू चाहिँ यो पानीको पनि पर्वाह नगरिकन यो मत गर्ने ठाउँभन्दा बाहिरपट्टि, गेट बाहिरपट्टि नाराबाजी काठमाडौँमा लगाइरहेका छन् भने, उता ललितपुरमा पनि नाराबाजी नलगाए तापनि मत परिणाम कुन बेला आउँछ, जब माइकबाट घोषणा हुन्छ,
चासोका साथ उहाँहरू कुरेर बसिरहनु भएको छ। हस्, धन्यवाद नवीनजी। यस्तै भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट मेयरकी उम्मेद्वार बनेकी नेकपा माओवादी केन्द्र किरण दाहालले अहिले अग्रता बनाउनु भएको छ। 15031 मत गणना सकिँदा रेणु दाहालले 5039 मत पाउनु भएको छ भने एमालेका विजय सुविदीले 5027 मत पाउनु भएको छ। वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट उम्मेद्वार रहनुभएका राजेश मान सिंहले अग्रता कायम राख्नु भएको छ। उहाँले एमालेका विजय कुमार सराबागीलाई उहाँलाई एमालेका विजय कुमार सराबागीले पछ्याइरहनु भएको छ। पोखरा महानगरपालिकामा एमाले र समाजवादी बीच कडा प्रतिस्पर्धा भइरहेको छ। 13,343 मतगणना सकिँदा समाजवादीका धनराज आचार्यले 5,748 मत पाउनु भएको छ भने एमालेका कृष्ण थापाले 5,078 मत पाएर पछ्याइरहनु भएको छ। विराटनगर महानगरपालिकामा एमाले र काङ्ग्रेस बीच प्रतिस्पर्धा छ। त्यहाँ 18,064 मत गणना गर्दा काङ्ग्रेसका नागेश कोरेला 5,908 मतसहित अगाडि हुनुहुन्छ। उहाँलाई एमालेका सागर कुमार थापाले 4,313 मत ल्याएर पछ्याइरहनु भएको छ।
यस्तै हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसकी मिना लामाको अग्रता कायमै छ। लामाले 5,179 मत ल्याउनु भएको छ। उहाँका प्रतिद्वन्दी राप्रपाबाट उम्मेद्वार दीपक बहादुर सिंहले 4,859 तथा एमालेका उम्मेद्वार अनन्त पौडेलले 4,320 मत पाउनु भएको छ।
नेपाल परिवेशमा बालेनको हारजितमा खसीबाजी राख्ने पक्राउ लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
राधा, ए राधा।
हजुर।
लौ न, के भयो के? तिमी किन यस्तो अवस्थामा?
म बर्बाद भए, म लुटिए, मेरो आफ्नाले नै मलाई बलात्कार गरे। म के गरौ, कहाँ जाऊ कैलास? मेरो गोपनीयता सहित न्याय पाउने कुनै ठाउँ छैन।
छ नि, सरकारले प्रत्येक जिल्लामा रहेका अस्पतालमा हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सञ्चालनमा ल्याएको छ नि।
के हो यो एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको फेरि?
सुन, अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको तिमी जस्तै हिंसामा परेका पीडितका लागि आवश्यक सबै खाले सेवा एकै ठाउँमा दिन अस्पतालमा सञ्चालनमा ल्याइएको केन्द्र हो नि।
ए हो, सबै खाले सेवा भित्र चाहिँ के पर्छ नि कैलाश?
सबै खाले सेवा भन्नाले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, शारीरिक जाँच, संरक्षण, कानुनी सहायता, जीविकोपार्जन, पुनर्स्थापना, मर्यादित सामाजिक पुनर्मिलन र पीडकलाई कानुनी दायरामा ल्याउने सम्मको कार्य गरिन्छ। गोपनीयता सहित आवश्यक सेवाका लागि अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा तुरुन्तै सम्पर्क राख राधा।
अवश्य कैलाश, म तुरुन्तै नजिकैको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा गइहाले।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बल। मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
था संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
काठमाडौँ महानगरपालिकाको स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहको हार जितमा खसीबाजी राख्ने खोटाङका दुईजना पक्राउ परेका छन्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 5 का विजय फुयल र सोही ठाउँका रमेश खड्कालाई प्रहरीले आज पक्राउ गरेको हो। उनीहरूलाई दिक्तेल बजारबाट पक्राउ गरिएको DSP उमेश लम्सालले जानकारी दिनुभयो। बालेन्द्रले चुनाव जितेमा रमेशले विजयलाई 28 केजीको खसी दिने र बालेन्द्रले हारेमा विजयले रमेशलाई 28 केजी बराबरको रकम भुक्तानी दिने कागज गरेका थिए। उनीहरूले गरेको लिखित कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो।
निर्वाचन आयोगले सबै दल बराबर रहेको भन्दै काखा र पाखा नगर्ने बताएको छ। मतपत्रको आकार ठुलो हुनु, अत्याधिक मतदाता रहनु र उम्मेद्वारको संख्या बढी हुँदा मतगणनामा ढिलाइ भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। वैशाख 30 भएको मतदानको गणना सकिएका स्थानीय तहमा जनप्रतिनिधिले जेठ 6 कार्यभार सम्हालेछन्। पहिलो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको 5 वर्ष अवधि जेठ 5 सकिने भएकाले मतगणना नसकिएका तह जनप्रतिनिधि विहीन हुनेछन्। कानूनमा स्थानीय तह जनप्रतिनिधि विहीन हुने कल्पना नगरिएपछि नगरिए पनि मतगणनामा भइरहेको ढिलाइले रिक्त हुने सम्भावना देखिएको छ। आयोगका प्रवक्ता पौडेलले भने गणनामा भएको ढिलाइका कारण रिक्त हुने विषयमा निर्वाचन आयोगले नसोचेको बताउनुभयो।
अब यो कानुनी प्रश्न भयो होइन, अब यो आयोगमै छलफल गरौँला। तर मेरो पर्सनल्ली कुरा गर्नुहुन्छ भने निर्वाचन सुरु भइसकेपछि परिणाम आउन एक दुई दिन ढिलो हुँदैमा त्यो सामान्य प्राविधिक कुरा होला, त्यो त्यति ठुलो इस्यु नबन्ला कि तैपनि यो विषयमा आयोगमा छलफल होला।
भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित हुनुभएको छ। 29,200 मत ल्याएर प्रजापति दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित हुनुभएको हो। उपप्रमुखमा पनि नेमकिपाकै रसनी जोशी निर्वाचित हुनुभएको छ। उहाँले 29,759 मत ल्याउनु भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख र उपप्रमुखका प्रतिस्पर्धी दल र स्वतन्त्र उम्मेद्वारको भने जमानत नै जफत भएको छ। जमानत जफत हुनेमा कंग्रेसका रामप्रसाद कसुला, एमालेका रविन्द्र लाछिमस्यु, माओवादी केन्द्रका तुलसी भक्त सुवाल, राप्रपाका बद्री लाखाजु र मौलिक जरोकिलो पार्टीका कृष्ण राम प्रजापति हुनुहुन्छ। भक्तपुर नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ। भक्तपुर बाहेकका तहमा अरू दलसँग पराजित नेमकिपाले आफ्नो आधार इलाकामा भने जमानत नै जफत गराइदिएको छ।
नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको जीप दुर्घटना हुँदा दार्चुलामा 3 जनाको मृत्यु भएको छ। शैले शिखर नगरपालिका 6 ग्वानीमा C1J277 नम्बरको जीप दुर्घटना हुँदा चालक स्थानीय 23 वर्षीय प्रकाश सिंह धामी, जीपमा सवार सोही स्थानका 19 वर्षीय हरिश धामी र 22 वर्षीय नवीन धामीको मृत्यु भएको हो। यस्तै चुनाव जितेको उत्सव मनाउन जाने क्रममा गाडीमा करेन्ट लाग्दा सल्यानमा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुमा गाउँपालिका 1 का 26 वर्षीय लोकेन्द्र राणा र 23 वर्षीय गोपाल बुढाथोकी रहेका छन्। कुमा गाउँपालिकामा काङ्ग्रेस र एमालेको गठबन्धनले चुनाव जितेको उत्सव मनाउन जाने क्रममा करेन्ट लागेर गाडीमा सवार अरू 15 जना पनि घाइते भएका छन्।
धादिङको ससाहामा B5X7072 नम्बरको आइचरले बागमती प्रदेश 02-033P3394 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नीलकण्ठ नगरपालिका 7 का 29 वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ। मृतक पोखरेल माओवादी केन्द्रका तर्फबाट वडा सदस्य पदको उम्मेद्वार समेत हुनुहुन्थ्यो। गम्भीर घाइते सोही नगरपालिका 3 का सन्तोष अधिकारीलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल र भारतबीच 6 बुँदे सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सङ्खुवा सभाको अरुण नदीमा पहिचान गरिएको अरुण 4 अर्ध जलाशयुक्त जलविद्युत आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको छ। कुल 900 मेगावाट क्षमताको अरुण 3 रो जलविद्युत आयोजनाबाट जति नै अरुण 4 नेपालले मासिक रूपमा 21.9% निशुल्क ऊर्जा पाउनेछ। यस्तै बौद्ध दर्शन अध्ययनका लागि डाक्टर अम्बेडकर चेयर स्थापना गर्न भारतीय सांस्कृतिक सम्बन्ध परिषद ICCR र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ। लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डाक्टर अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिजको स्थापना गर्ने सम्झौता पनि भएको छ। काठमाडौँ विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गर्ने सम्झौता भएको छ। दुई देशका प्रधानमन्त्री बीच गौतम बुद्धको जन्मभूमि रहेको सहर लुम्बिनी र भारतको कुर्सीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
लुम्बिनीमा 6 घण्टा बिताएका मोदी 6 बुँदे सम्झौता गरेर आफ्नै देशमा फर्कनु भएको छ। मोदीको लुम्बिनी भ्रमण राजनैतिक भन्दा धार्मिक भ्रमणमा सीमित भएको छ। मोदी बिहान 10:30 बजे भैरहवा स्थित हेलिप्याडमा ओर्लिनु भएको थियो। आजदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ओर्लिएका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा सहितका मन्त्रीहरूले हेलिप्याडमै पुगेर स्वागत गर्नुभएको थियो। नेपाल भ्रमणका क्रममा मोदीले नेपाली भाषामा सम्बोधन गरेर ताली बटुलिरहनु भएको छ। उहाँको यो 5 औं भ्रमण हो। यो भ्रमणमा पनि मोदीले नेपाली भाषामै नेपाल र भारतको सम्बन्ध हिमालसँग तुलना गर्नुभयो।
भारत र नेपाल बीचको सम्बन्ध हिमालय जस्तै अटल छ र हिमालय जतिकै पुरानो छ। हमें अपने इन स्वाभाविक और नैसर्गिक रिश्तों को हिमालय जितनी ही नई ऊंचाई भी देनी है।
मोदीले दुई देशको सम्बन्धलाई हिमालसँग तुलना गरिरहँदा प्रधानमन्त्री देउवाले दुई देशको सम्बन्ध थप मजबुत बन्ने बताउनुभयो।
यसै वर्ष नेपाल भारत कूटनीतिक सम्बन्ध 75 वर्ष मनाउँदै गर्दा हामी आपसी समझदारी र पारस्परिक सम्बन्धका आधारमा दुई मुलुक बीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै थप उचाइमा पुर्याउन चाहन्छु।
भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक सञ्चालनमा आएको छ। विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ। आज बिहान नेपाल एयरलाइन्सको न्यारो बडी जहाज र कुवेतको जजिरा एयरलाइन्सको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए। जजिराले आज राति 2:30 बजे नेपालबाट यात्रु लिएर कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले अब नियमित रूपमा हप्तामा 3 उडान भर्ने गरी अनुमति लिएको छ। यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।
संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ। भोलि दिउँसो 4 बजे सुरु हुने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको पत्र पढेर सुनाउने कार्यसूची छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका माथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ। बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 पेश हुनेछन्। 2078 भदौ 23 गतेदेखि संसद बैठक अवरोध जारी राखेको प्रतिपक्षी एमालेलाई भोलिको बैठक अवरुद्ध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गर्नुभएको छ। बैठकको अघिल्लो दिन सभामुख सापकोटाले संसद भवन अवलोकनका क्रममा बजेट पास गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
पार्टीका नेताहरू सबैलाई पनि फेरि म यसलाई सौहार्दपूर्ण ढङ्गले चाहिँ सञ्चालन गर्नका लागि अपिल पनि गर्छु र मेरो तर्फबाट सबैलाई भनिरहेको छ। यो बजेट अधिवेशन भएको हुनाले यो बजेट पारित गर्ने कुरा नै सर्वाधिक प्राथमिकताको विषय भएको हुनाले
पटक पटक संसद अवरुद्ध हुँदा नागरिकता निजामती कर्मचार लगायतका महत्त्वपूर्ण विधेयक अलपत्र परेका छन्। भोलिको बैठकमा पनि प्रतिपक्षी नेकपा एमाले अवरोध जारी राख्ने संसद दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो।
भोलिको बैठकमा पनि हाम्रो पूर्ववत रूपमा हाम्रो विरोध जारी रहन्छ। अब अहिलेसम्म सभामुख र सत्तारूढ पक्षबाट चाहिँ हामीलाई खास हाम्रा विषयमा सम्बोधन भएको छैन, वार्ता सम्वादका लागि बोलाइएको छैन।
नेपाल परिवेशमा 22 वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड बैंकिङ सुविधा पुर्याएर लगानीका क्षेत्र बढाएर अघि बढ्छ मेगा बैंक सबैको विश्वास जितेर जनताको बचत लिएर आकर्षक ब्याज दिएर सेवा दिन्छ मेगा बैंक सबैको मनमा भिजेर मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा thasanchar.com र thakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सर्लाहीको रामनगर गाउँपालिकामा जिल्लाको सबैभन्दा कान्छा 22 वर्षीय राजाबाबु यादव अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। सर्लाहीकै हरिपुर नगरपालिकाको प्रमुखमा नेपाली कङ्ग्रेसका गोपाल परियार निर्वाचित हुनुभयो।
नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङको मौवा खोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजय प्रकाश बनेम निर्वाचित हुनुभएको छ। यस्तै एमालेका नेता गोकर्ण विष्टको भूगोल गुल्मी इस्मा गाउँपालिकामा नेपाली काङ्ग्रेसका जिल्ला सचिव भगत सिंह खड्का विजय हुनुभएको छ। बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका भीमबहादुर चन्द भूकम्प र उपप्रमुखमा काङ्ग्रेसकी पार्वती बोहरा विष्ट विजय हुनुभएको छ।
बैतडीकै सिगास गाउँपालिकाको अध्यक्षमा कङ्ग्रेसका हरिसिंह धामी दोहोरिनु भयो भने उपाध्यक्षमा एमालेका धाना धामी निर्वाचित हुनुभएको छ। बैतडीकै शिवनायक र पञ्चेश्वर गाउँपालिकाको नेतृत्वमा नेतृत्व एमालेको पोल्टामा गएको छ। यसै गरी सल्यानको सिद्धकुमा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका गठबन्धनका उम्मेद्वारलाई हराउँदै कङ्ग्रेसले जितेको छ। कङ्ग्रेसका भरत गिरी गठबन्धनका साझा उम्मेद्वार चित्रबहादुर चलाउनेलाई 375 मतले पछि पार्दै विजयी हुनुभएको हो भने उपाध्यक्षमा माओवादीको रामबहादुर बस्नेत विजयी हुनुभएको छ।
सङ्खुवा सभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट काङ्ग्रेसका महेश थपलिया विजयी हुनुभएको छ। मकालु गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार काङ्ग्रेसका वाङ्दी शेर्पा विजय हुनुभएको छ। दैलेखको भगवती माई गाउँपालिका अध्यक्षमा काङ्ग्रेसका दशरथ खड्कालाई हराउँदै माओवादी केन्द्रका गणेश बहादुर थापा निर्वाचित हुनुभएको छ। पाल्पाको निस्ती गाउँपालिका अध्यक्षमा एमालेका मुक्त बहादुर सारू निर्वाचित हुनुभएको छ।
काठमाडौँको किर्तिपुर नगरपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। मेयरमा कङ्ग्रेसका राजकुमार नकर्मी र उपमेयरमा जसपाकी शुभलक्ष्मी साक्य निर्वाचित हुनुभएको हो। 10 वडा रहेको किर्तिपुर नगरपालिकामा 4 नम्बर वडा बाहेक सबै वडामा नेपाली कङ्ग्रेसका प्यानलसहित विजयी भएका छन्। यस्तै ललितपुरको कन्ज्योस्यम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्णमान लामा विजयी हुनुभएको छ। माओवादी केन्द्रका उम्मेद्वार गोपीलाल सिङतानलाई पराजित गर्दै अध्यक्षमा लामा निर्वाचित हुनुभएको हो।
तनहुँको घिरिङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन्। गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा देवी अधिकारी निर्वाचित हुनुभएको छ। यस्तै दाङको राजापुर गाउँपालिकामा काङ्ग्रेसका शरद बुढाथोकीले माओवादी केन्द्रका चक्रबहादुर खड्कालाई 813 मतान्तरले हराएर विजयी हुनुभएको छ। नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा काङ्ग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्चु प्याकुरेल विजयी हुनुभएको छ।
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कङ्ग्रेसका लक्ष्मण शाही विजयी हुनुभएको छ। नेकपा माओवादी केन्द्रका अमरजङ शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी हुनुभएको हो। उपाध्यक्षमा पनि नेपाली कङ्ग्रेसकी सुपर्णा शाही 1518 मतले पाएर विजयी हुनुभएको छ।
मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेस र उपाध्यक्ष माओवादीले जितेको हो। अध्यक्षमा काङ्ग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल विजयी हुनुभएको छ। डोल्पाको ठुलीभेरी नगरपालिका प्रमुखमा काङ्ग्रेसका स्वर्णबहादुर बुढा विजयी हुनुभएको छ। उपप्रमुखमा काङ्ग्रेसकै छिरिङ केलमा महत विजयी हुनुभएको छ।
नेपाली कङ्ग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रले रुकुम पश्चिमपालिकामा खाता खोलेको छ। अध्यक्षमा बिर्खबहादुर विष्टले 6019 मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो भने कङ्ग्रेसबाट अध्यक्ष उम्मेद्वार गोरखचन्दले 4320 मत ल्याएर पराजित हुनुभयो। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका विजयी हुनुभएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेद्वार र तिलागुफा नगरपालिकामा काङ्ग्रेसका उम्मेद्वार प्रमुख पदमा निर्वाचित भएका छन्। खाँडाचक्रमा स्वतन्त्र उम्मेद्वार दिएका कमलबहादुर साई प्रमुख र यसलाई फेरि सुन्नुहोस् खाँडाचक्रमा स्वतन्त्र उम्मेद्वार दिएका कमलबहादुर साईले एमालेका जसी प्रसाद पाण्डेलाई पराजित गर्नुभएको छ। तिलागुफा नगरपालिकामा काङ्ग्रेसका शङ्कर प्रसाद उपाध्याय विजयी हुनुभएको छ। कालीकोटकै पतला गाउँपालिकामा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय विजयी हुनुभएको छ भने स्याङ्जाको दुई पालिकामा काङ्ग्रेस र दुई पालिकामा नेकपा एमाले विजयी भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। विश्वका धनी राष्ट्रहरूको समूह G7ले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने भारतको आलोचना गरेको छ। G7का कृषि मन्त्रीहरूले भारतलाई गहुँ निर्यातमा प्रतिबन्ध नगर्न आग्रह गरिरहेका छन्। तर भारतले भने खाद्य सुरक्षालाई बलियो बनाउने भन्दै शनिबारबाट गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। गहुँ उत्पादनमा भारत विश्वको दोस्रो ठूलो देश हो। उत्पादनको हिस्सा ठूलो भए पनि निर्यातमा अमेरिका, क्यानाडा, युरोपेली संघ र अस्ट्रेलिया भन्दा भारत पछि छ। G7ले आफ्नो निर्यात बढाएर खाद्य बजारको आपूर्तिलाई स्थिर गर्न खोजिरहेको छ। G7ले भारतको आलोचना गरे पनि चीनले भने भारत जस्ता विकासोन्मुख देशलाई दोषारोपण गरेर विश्वमा खाद्यान्न अभाव समाधान नहुने बताएको छ। चिनिया सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार आफ्नो खाद्य आपूर्ति सुरक्षित गर्न G7ले भारतलाई दबाब दिन नमिल्ने बताएको छ।
उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि सेना परिचालन गरिएको छ। कोरोनाको अवस्था थप जटिल बन्दै गएपछि नियन्त्रणका लागि 10,00,000 स्वास्थ्यकर्मी परिचालन गरिएको भए पनि स्थिति नियन्त्रणमा नआएपछि आजबाट सेना परिचालन गरिएको हो। 10,00,000 भन्दा बढी स्वास्थ्यकर्मी खटिँदा पनि अवस्था जटिल बनेको भन्दै उत्तर कोरियाका नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गर्नुभएको छ। 2 वर्षसम्म विश्वभर कोरोना फैलिए पनि उत्तर कोरियामा कोरोना नभएको दावी गरिएको थियो। उत्तर कोरियामा कोरोनाबाट अहिलेसम्म 50 जनाको मृत्यु भइसकेको छ।
नेपाल परिवेशमा अब खेल समाचार। ब्याटिङ लाइन चल्न नसक्दा युगाण्डा विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले पराजय बेहोरेको छ। युगाण्डाले दिएको 103 रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ओभरमा 9 विकेट गुमाएर मात्र 90 रनमा समेटिएपछि युगाण्डाले नेपालमाथि 12 रनको जित हात पारेको हो। नेपालका इन्दु वर्माले सर्वाधिक 16, डोली भट्टले 13 तथा बिन्दु रावलले 12 रन बाहेक अन्य खेलाडीहरूले सम्झना लायकको प्रदर्शन गर्न सकेनन्। नेपालका 3 खेलाडी बिन्दु रावल, इन्दु वर्मा र ज्योति पाण्डे रन आउट भएपछि नेपालमाथि थप दबाव उत्पन्न भएको हो। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युगाण्डाले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 102 रन बनाएको थियो। बलिङतर्फ नेपालका कविता कुँवरले सर्वाधिक 2 विकेट लिए। यस्तै रुबिना छेत्री, कविता जोशी र इन्दु वर्माले 1-1 विकेट हात पारेका छन्।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले पन्जाब किङ्स र दिल्ली क्यापिटल बीच प्रतिस्पर्धा भइरहेको छ। मुम्बई स्थित डिवाई पाटिल खेल मैदानमा जारी खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले सुरुवाती ब्याटिङ गरेको छ। ताजा अवस्थामा दिल्लीले 9 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 82 रन जोडेको छ। दिल्ली क्यापिटल 5औँ स्थानमा छ, पन्जाब 7औँ स्थानमा छ। 12 खेलबाट समान 12 अङ्क बटुलेको दुवै टोली अङ्क तालिकामा परिवर्तन ल्याउन चाहन्छन्। जारी प्रतियोगितामा गुजरात टाइटन्स 20 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
थप 119 स्थानीय तहको परिणाम सार्वजनिक। कङ्ग्रेस पहिलो, एमाले दोस्रो। भक्तपुरमा नेमकिपा बाहेकका उम्मेद्वारको जमानत नै जफत।
चुनावलाई लिएर कङ्ग्रेस र एमाले बीच विज्ञप्ति वार। विजय जुलुस मनाउने क्रममा 5 जनाको मृत्यु।
मोदीको 6 घन्टे लुम्बिनी भ्रमणमा 6 बुँदे सम्झौता। नेपालको 2रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सञ्चालनमा।
भारतलाई गहुँ निर्यातमा प्रतिबन्ध नलगाउन धनी राष्ट्रहरूको आग्रह। कोरियामा कोरोना नियन्त्रण गर्न सेना परिचालन।
र युगाण्डा विरुद्धको T20 महिला क्रिकेटमा नेपाल 12 रनले पराजित। आइपिएल क्रिकेटमा पन्जाब विरुद्ध दिल्ली ब्याटिङ गर्दै।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीमविकालाई धन्यवाद। कवि र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।